जाने मसाइल तो उलमा से पूछे, ये हुक्मे मुबीन है, हमको रब से मिला है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدرسین کے ناظرین پروگرام دارالافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں اللہ رب العالمین ہم سب کو علم نافع عطا فرمائے ہمارے علم میں اور برکتیں عطا فرمائے اضافہ فرمائے رب زدنی علما دعا مانگتے ہیں مانگتے رہنا چاہیے ساتھ ساتھ ایسی کوششیں بھی کرنی چاہیے کہ ہم خود علم جو ہے وہ باقاعدہ سیکھیں انما العلم بالتعلم حدیث پاک میں واضح طور پر یہ ارشاد فرمایا کہ علم جو ہے وہ سیکھنے سے ہے تعلم سیکھنا ہے تو باقاعدہ ایسی کوششیں کرنا کہ جس کے ذریعے ہمیں علم کا حصول بھی ہو اور پھر حسب حال جو آدمی کو مسائل درپیش ہوں جن کی ضرورت ہو بطور خاص وہ احکامات سیکھنا ہم پر ویسے ہی لازم اور فرض ہیں تو اس لیے حسب حال علم بھی سیکھنے کی کوششیں کرنی چاہیے باقاعدہ بھی سیکھتے رہنا چاہیے الحمدللہ علم سیکھنے سکھانے کی ایک کڑی یہ دارالافتاء اہل سنت کا بہت ہی پیارا سلسلہ ہوتا ہے کہ جس میں بہت ہی مختصر سے وقت میں الحمدللہ کئی ایسے سوالات وہ پروگرام میں شامل کیے جاتے ہیں ان کے جوابات وہ ناظرین تک پہنچائے جاتے ہیں اللہ رب العالمین ہم سب کو جو ہم علم سیکھے اس پر عمل کی توفیق عطا فرمائے آج کے ہمارے مہمان مفتی صاحب مفتی جمیل صاحب حضرت آپ کو خوش آمدید کہتے ہیں
جزاکم
کیسے مزاج گرامی آپ کے
الحمدللہ علی کل
حال ماشاءاللہ بڑھتے ہیں ناظرین کی کال کی طرف دیکھتے ہیں کیا پوچھنا چاہتے ہیں
جی مجھے یہ پوچھنا ہے کہ غسل کرنے کے بعد وضو ہو جاتا ہے بندہ نماز پڑھنے گیا یا جمعہ پڑھنے نہا کے کپڑے پہن کے چلا جائے تو وضو کرنا میں وضو ہو جائے گا یا وضو لازمی کرنا
ٹھیک ہے بہت سے لوگوں کو یہ سوال درپیش رہتا ہے پوچھتے بھی ہیں اور انہوں نے بالخصوص جمعے کے لیے بھی کہا ظاہر جمعے میں بھی بعض وقت غسل کر کے ہی ڈائریکٹ مسجد میں پہنچتے ہیں تو کیا حکم اس والے
بسم اللہ الرحمن الرحیم غسل کا جو مسنون طریقہ ہے اس میں غسل کے آغاز میں ہی وضو کیا جاتا ہے پھر اس کے بعد غسل کے بقیہ جو فرائض ہیں وہ ادا کیے جاتے ہیں تو اسی طرح جو غسل جمعہ جو مسنون غسل ہے اس میں بھی طریقہ کار تو وہی ہے جو فرض غسل کی ادائیگی میں پہلے وضو کیا جاتا ہے بعد میں پورے جسم پر پانی بہانے کا جو طریقہ ہے لیکن بالفرض اگر کسی نے غسل کی ادائیگی کے وقت پہلے وضو نہیں کیا اور ویسے ہی وہ شاور کے نیچے ویسے ہی نہا لیتا ہے مکمل طور پر اس کی باڈی تر ہو جاتی ہے اور ہر ہر عضو پر کم از کم دو دو قطرے پانی کے بہ جاتے ہیں اب اعضائے وضو بھی دھل گئے چہرہ بھی دھل گیا پاؤں بھی دھل گئے سر پہ بھی اچھی خاصی تری موجود ہوئی آئی ہے تو اس طرح جو کام وضو کے اندر فرض ہیں وہ اس طرح غسل کرنے سے ادا ہو جاتے ہیں تو اب اس طرح غسل کرنے کے بعد کوئی ایسی چیز جو وضو توڑنے والی نہ پائی جائے تو اس طرح غسل سے بھی وضو ادا ہو جاتا ہے اور اگر کوئی نماز جمعہ پڑھنا چاہتا ہے یا ویسے ہی نماز پڑھنا چاہتا ہے تو کوئی حرج نہیں ہے نماز پڑھ سکتا ہے
جی مزید کال
میں یہ پوچھنا چاہتا ہوں کہ کچھ آیت ہوتی ہیں کچھ مثلا ان کے اوپر لکھا ہوتا ہے کہ مثلا یہ اس کے لیے سپوز آپ لگانے کے بیماری کے لیے گھر میں برکت کے لیے ثابت تو وہ آپ فیملی میں بیٹھ کے پڑھ سکتے ہیں یا آپ کو کسی مثلا علیحدہ کمرے میں علیحدہ جگہ پہ بیٹھ کے پڑھنی چاہیے
ٹھیک ہے آیت شفا یا مختلف آیات ہیں جن کے اندر جن کی برکات بتائی جاتی ہیں کہ اس سے فنا بیماری دور ہوتی ہے اور یہ ہوتا ہوگا تصور یہ بھی کہ یہ الگ سے بیٹھ کے وظیفہ کرنا ہے
وظائف وغیرہ پڑھنے کے لیے ایسی تو کوئی قید نہیں ہوتی کہ اس کو پڑھنے کے لیے تنہائی اختیار کی جائے بالکل علیحدہ کمرے میں پڑھا جائے ایسی کوئی قید نہیں ہے البتہ یہ ہوتا ہے کہ اگر فیملی کے ساتھ بیٹھا ہے وہ آپس میں گفتگو کر رہے ہوں گے یہ پڑھ بھی رہا ہے اور ان کی گفتگو سن بھی رہا ہے ہوتا یہ ہے کہ زبان سے تو جو کلمات یہ دہرا رہے ہیں لیکن کان دھیان دل اس طرف ہے جو لوگ باتیں کر رہے ہیں اب ہو سکتا ہے اگر کوئی کاؤنٹنگ والی چیز ہے کہ اتنی تعداد میں پڑھنا ہے تعداد بھول جائے
ٹھیک
اسی طرح پڑھتے پڑھتے جب وہ کوئی بات کر رہے ہیں اچانک اس سے مخاطب ہو سکتے ہیں भाई इनसे पूछ लो, अब ये वजीफा पढ़े कि जवाब दे, तो इस तरह ये यकसुई नहीं रहेगी और जो पढ़ रहा है मिस्टेक हो सकती है। तवज्जो अगर पढ़ने वाली जो औराद वज़ाइफ से हटेगी तो हो सकता है कि गलत जुमला भी जबान से निकल जाए, तो इसलिए बेहतर ये है कि तन्हाई अख्तियार करें ताकि यकसुई के साथ जितनी तादाद में वो वजीफा पढ़ना है उस तादाद को पूरा किया जा सके और जो पढ़ रहे हैं वो आपका मकसद भी जो है उसको पेश नज़र रखें। वजीफा करते वक्त जो मकासिद होते हैं उनको भी पेश नज़र रखा जाता है अल्लाह ताला से, गोया वजीफे या आयात पढ़ते वक्त एक तरह की दुआ भी हो रही होती है। तो बहुत ज़्यादा लोगों के सामने अगर बैठ के अगर तवज्जो बढ़ती हो तो फिर तन्हाई इख्तियार कर लेनी चाहिए, और अगर ये सबके सामने बैठे हुए भी अपनी ही तन्हाई में है तो कोई मज़ायका नहीं है।
ठीक है, और इसमें ये भी बाद मरीज को दम भी करना होता है, ज़ाहिर है मरीज तो अब है तो उस कुछ पढ़ कर दम किया जाता है, कोई चीज़ पर दम कर दें तो अब उस साथ ही बैठे हुए हैं और उमूमन जो दम करते हैं इस तरह तो वो इस दौरान कोई कलाम भी नहीं करते, कोई मज़ायका नहीं इसमें?
इसमें कोई मज़ायका नहीं है
माशाल्लाह। कुरान पाक बिल्कुल शिफा के तौर पर भी पढ़ना चाहिए, इंशाल्लाह कुरान की बरकतों से शिफा भी हासिल होती है, और सूरह फातिहा को खुद इनका एक नाम भी सूरह शिफा है। कुरान पाक में और भी 5 मकामात ऐसे हैं कि जहाँ बाकायदा शिफा का लफ्ज है, तो ये कलिमा ऐसा है और ये 5 आयात पढ़ के इंशाल्लाह आप उसकी वजह से भी जो भी आपके जहन में कोई मर्ज है बीमारी है तो उसको रखते हुए ये आयात आप पढ़ें इंशाल्लाह अल्लाह पाक शिफा अता फरमाए, तंदरुस्ती अता फरमाए। मजीद कौन
जुमरात के दिन 6 दुरूद पाक पढ़ते हैं वो आम हालत में भी आदमी पढ़ सकता है या सिर्फ जुमरात पे पड़ेगा?
ठीक है, जुमरात के दिन 6 दुरूद पाक। जी मजीद कौन?
सवाल कपड़े का पूछना है कि अगर साल कपड़े रखे हैं ना पहने 1 साल उसको पहन के नमाज पढ़ सकते हैं?
ठीक है, 1 साल बाद ये निकालते हैं लेकिन कुछ महीने हो जाते हैं, सर्दियां फिर आ जाती हैं, तो वो इस तरह के कपड़े भी जमील साहब कुछ ऐसे कोट जर्सियां सर्दी के लिबास जो होते हैं इन्होंने साल का है लेकिन हो सकता है मुराद इनकी यही हो, तो क्या कहते हैं?
जी ये मुहावरा भी होता है, अब
अगले साल ही
इस्तेमाल में आएंगे। तो देखें सर्दी के कपड़े सर्दी के मौसम में, इसी तरह गर्मी के जो कपड़े वो गर्मी के मौसम में यूज़ किए जाते हैं, इस दौरान अगर उनको रखा हुआ है संभाल कर, किसी ऐसी जगह पे नहीं रखा कि जहाँ से इन कपड़ों पर कोई नापाकी गिरती हो, तो फिर ये कपड़े पाक मकामात पे रखे हैं तो 1 साल या 10 साल बाद भी अगर इनको निकाला जाएगा तो ये कपड़े पाक ही कहलाएंगे, इनको पहनकर नमाज भी पढ़ सकते हैं। अलबत्ता बाज़ औक़ात ये होता है कि कपड़े रखने की जगह वो अगर साफ़ सुथरी ना हो, बदबू हो, हब्स रहता हो,
बिल्कुल,
तो फिर इस तरह की जो चीज़ें हैं जैसे स्वेटर हो गए और गर्म लिबास हो गए, तो ये आमतौर पे जब पूरे साल तक या अक्सर महीने तक किसी जगह दबे रहते हैं तो इनमें एक स्मेल सी पैदा हो जाती है जो नागवार होती है, लेकिन उसको हम ये नहीं कहेंगे कि ये कपड़े नापाक हैं,
नापाक हो गए,
जब तक उनमें नापाकी ना लगे कपड़े पाक हैं, इनको पहनकर नमाज पढ़ सकते हैं।
ठीक है, अलबत्ता अगर ऐसे मामला हो जाए तो फिर उनको धो लें लाजमी है।
हाँ,
और वह तो पहनते हुए भी अगर आजकल वैसे भी इस तरह के लिबास पहने जाते हैं, बारिशों का भी सिलसिला गीले होते हैं, फिर कुछ इस तरह का अगर मामला हो जाए, मोजे हैं बंद शूज हैं जूते पहनते हैं, तो अब उसमें भी बाज़ इस तरह की स्मेल वगैरह हो जाती है, तो मस्जिदों में जाना एहतियात करनी चाहिए।
बिल्कुल तद है, कोई भी ऐसी चीज़ जो हम बकसरत इस्तेमाल कर रहे हैं, जिसे आपने तवज्जो दिलाई कि सॉक्स वगैरह मोज़े बकायदा जो जॉब वाले अफराद हैं जिन्हें शूज़ ही पहनना होता है अपनी जॉब पर, तो वो ड्यूटी के तकरीबन कोई 12 घंटे 10 घंटे तक तो उन्होंने शूज़ पहने होते हैं। अब नमाज के औकात में जब वो शूज़ उतार कर मोज़े उतार कर पाँव धोते हैं तो अब उस वक्त भी बाज़ लोगों की आदत ये सही नहीं है कि मोज़े उतारने के बाद वो उसका रोल बना के वो जूतों में ही डाल देते हैं, हालांकि जब हम जूते इस्तेमाल करते हैं तो कुछ नमी पाँव के अंदर रहती है जो मोज़ों में जज्ब होती है और उसको फिर ज़रूरत होती है हवा लगने की, तो जब भी जूते इस्तेमाल करें तो फिर ऐसे मौके पे मोज़ों को जूते उतारने के बाद मोज़ों को खोल दें और वक्तन फवक्तन इनको भी धो लिया करें, बस एक कुछ एक तादाद नमाज पढ़ते वक्त इस तरह के लोग नजर आते हैं कि मोजे फटे हुए हैं, जूते में गए हुए तो नजर नहीं आते, लेकिन वो पुराने से मोजे यूज करते हैं जिसमें स्मेल होती है, कुछ गर्द लग जाती है, कड़क हो जाते हैं, तो इनमें स्मेल इस कदर खतरनाक होती है कि अगर कोई आदमी अपने मोजे सिर्फ कमरे में रख दे तो कमरे के अंदर एक नागवार सी स्मेल पैदा हो जाती है, और ऐसी हालत में मस्जिद में जाना कि जिसमें नागवार बू आदमी के जिस्म से, उसके पांव से, उसके कपड़ों से, उसके मोजों से आ रही हो, इसकी इजाजत नहीं है। तो ऐसे में जो बकायदा यूज करने वाले हैं तो उनको चाहिए कि जिस तरह हम अपने इस कपड़े वो चेंज करते रहते हैं वक्तन फवक्तन, तो इसी तरीके से मुतअद्दद जोड़ियां ये हमारे मोजों की भी होनी चाहिए ताकि हर दूसरे चौथे दिन हम उसको चेंज करते रहें और धुलते रहें। ये नजाफत भी है और नजाफत ईमान का एक शोबा है, एक हिस्सा है, और हमें नजाफत का और तहारत का हुक्म भी है। तो लिहाजा जिस तरह हम अपने जाहिर को साफ कर रहे हैं तो ऐसे ही वो लिबास जैसे मोजे आमतौर पर छुपे होते हैं तो लोग उसकी तरफ तवज्जो कम देते हैं, और अब सर्दियों में एक आम आदमी भी अब वैसे ही सर्दी से अपने पाँव को बचाने के लिए सॉक्स यूज कर रहा होता है, तो इन चीज़ों की तब तवज्जो देनी चाहिए कि हमारे मोज़ों के जरिए मस्जिद में बू ना फैले।
और मस्जिदें भी आजकल वैसे सर्दी की वजह से दरवाजे खिड़कियाँ बंद हैं, तो इस तरह की चीज़ें जब मस्जिद में जाते हैं तो मस्जिद का भी माहौल एक अजीब सा हो जाता है, इसका भी ख्याल जो है वो करना चाहिए। मस्जिद कॉल।
सर मेरा सवाल है कि जो किसी के यहाँ बच्चा पैदा हो औरत के यहाँ, तो क्या उसको 40 दिन तक कहते हैं जागना चाहिए या 8 दिन तक कुछ लोग कहते हैं और कुछ लोग कहते हैं कि 5 दिन, ये कितने दिन तक जागना चाहिए?
कितने दिन तक जागना चाहिए, कैसी कैसी चीजें लोगों में सवाल चला, तो मैं यही समझा कि आम तौर पर इसमें पाकी नापाकी और नमाज के हवाले से ज़ाहिर एक मसला पूछना होता है, तो ये सवाल भी मैं आपसे करूंगा, लेकिन जागने की कोई हकीकत है?
देखिए, इस तरह शरीयत मुतहरा ने किसी भी शख्स के लिए ऐसा हुक्म नहीं बताया कि वो इतने दिन तक जागे, बल्कि हुक्म यह है कि जब नींद का गलबा हो तो आदमी जैसे नमाज के वक्त में भी अगर वसअत है, एक आम जनरल मसला है कि अगर नमाज के वक्त में वसअत है, मिसाल के तौर पे इशा की नमाज का वक्त बहुत तवील होता है, अब एक आदमी पर शिद्दत नींद का गलबा है और इस गलबे की वजह से वो नमाज सही तरह नहीं पढ़ पाएगा, तो शरीयत मुतहरा ने उस आदमी के लिए हुक्म ये दिया है कि वो पहले आराम कर ले, सो जाए, और फिर उठकर वक्त के अंदर उस नमाज को अदा कर ले, क्योंकि अल्लाह ताला की दरबार में बंदा हाजिर हो और बिल्कुल ही गायब जहन हो और उसको पता ही नहीं है कि वो क्या पढ़ रहा है, क्या जबान से उसके कलिमात निकल रहे हैं, तो नींद का गलबा होने की सूरत में और वक्त नमाज में गुंजाइश होने की सूरत में शरीयत को मतलब यह है कि आदमी बिल्कुल फ्रेश होकर अल्लाह की दरबार में खड़ा हो। तो अब एक औरत जिस तरह अगरचे इन अय्याम में नमाजें लाजिम नहीं हैं, तो अब उसको ये कहना कि वो 5 दिन तो 8 दिन तक जागे और सोना नहीं है, तो ऐसा कोई हुक्म शरा तो नहीं है। अलबत्ता ये अलग बात है कि इन अय्याम में बच्चे की देखभाल बहुत ज़्यादा करनी पड़ती है, तो अब हो सकता है हिकमतन मसलिहतन उस माँ को बताया जाए कि बच्चे के ध्यान को वक्तन फवक्तन उस वक्त तवज्जो भी रखे और थोड़ी थोड़ी देर बाद बच्चे को देखती रहे, तो ये एक अलग बात है, लेकिन ऐसा कहीं नहीं है कि औरत को जागना हो। मुसलसल जागना ये आदमी के जहन को कमज़ोर करता है, टेंशन पैदा करता है, और इस तरह आदमी मरीज भी बन सकता है दिमागी एतबार से, तो ये बिल्कुल ही गलत। अगर कहीं पे रस्म है कि औरत को जागते ही रहना है और उसको सोने नहीं देना, तो ये किसी की नींद इस तरह ख़राब ना करे।
ठीक है, कहते हैं कि रात को हर रोज़ कंघी करना, कंघी करके सोना, क्या इसको सुन्नत कहेंगे या नहीं, क्या है ये?
बाल जब बिखरे हुए हों तो उनको संवारने और सुधारने का हुक्म है, लेकिन अगर बाल बिल्कुल बने हुए हैं और उनको बनाने की हाजत ही नहीं है, तो इस सूरत में बार बार कंघी चोटी करना ये ज़्यादा पसंदीदा अमल भी नहीं है। तो अब इसको यूँ सुन्नत नहीं कह सकते कि रात को बाल बनाना सुन्नत है या बाल बनाकर सोना चाहिए, تو اس کو سنت نہیں کہا جائے گا، بس یہ ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم اس بات کو ناپسند فرماتے تھے کہ کسی آدمی کے پاس کنگا ہو، کنگھی ہو، اور وہ اپنے بالوں کو ایسے بکھرا ہوا چھوڑے رکھے۔ ایک دفعہ سرکار دو عالم صلی اللہ علیہ وسلم کی بارگاہ میں اس طرح کوئی شخص موجود تھے کہ جن کے بال بکھرے ہوئے تھے، تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کیا اسے کوئی ایسی چیز نہیں ملتی جس سے اپنے بالوں کو سدھارے سنوارے، تو اس لیے یہ ہر وقت کنگا کرتے رہنا یہ بھی اچھا نہیں ہے، اور بالوں کو بالکل بکھرا ہوا رکھنا کہ ہفتوں ہو جائیں کنگا سر میں نہ پھیراؤ تو یہ بھی اچھا عمل نہیں ہے۔
جی مزید کون؟ میرا مفتی صاحب کی بارگاہ میں یہ سوال ہے کہ ایک شخص اپنے گھر سے 92 کلومیٹر سفر کی نیت کر کے گھر سے نکلا، اور ابھی 55 یا 60 کلومیٹر ہی سفر کیا تھا کہ راستے میں اس کے ساتھ کوئی مسئلہ بن گیا گاڑی کا، تو اسے اس جگہ کسی رشتہ دار کے گھر یا ہوٹل وغیرہ پر رہنا پڑا ایک رات کے لیے۔ اب پوچھنا یہ تھا کہ وہ جس جگہ ٹھہرا وہاں پر پوری نماز پڑھے گا یا قصر نماز پڑھے گا، اس حوالے سے تھوڑا رہنمائی فرما دے۔ جزاک اللہ خیر۔
جی، اس صورت میں جو خاص انہوں نے سوال کیا ہے اس کا دوسری جگہ رات رکنے کا ارادہ نہیں تھا جب سفر کا اس نے آغاز کیا ہے، بائی چانس کہیں نہ کہیں رات گزارنی ہی پڑ جاتی ہے، تو اس جگہ جو ابھی دوران سفر کسی مقام پہ ٹیمپریری اس نے رات گزارنے کے لیے رکا ہے، اقامت کی ہے، تو وہ مقیم نہیں بنا، وہ مسافر ہی ہے، اور مسافر ہونے کے اعتبار سے 4 رکعت والی نماز میں قصر کرے گا۔ اب جب آگے اپنی منزل تک پہنچے گا جہاں کا قصد ہے، اب وہاں کتنے دن رہنا ہے کتنے دن نہیں رہنا، تو اگر 15 دن سے کم رہنا ہے تو وہاں دوسری جگہ پہ مسافر ہوگا، اور اگر 15 دن یا 15 راتیں یا اس سے زیادہ رہنا ہے تو وہاں مقیم ہوگا، لیکن خاص درمیان میں بائی چانس جو 50-55 کلومیٹر پہ اس کو رکنا پڑا، کسی جگہ قیام کرنا پڑا، تو اس سے اس کے مسافر ہونے میں کوئی فرق نہیں پڑے گا۔
ٹھیک ہے، یہ اور پورا جو مسافت کا سفر ہے یہ کیا ایک ہی دن میں یا رات سے پہلے پہلے ختم ہو جانا ضروری ہے؟
یہ ضروری نہیں ہے کہ 24 گھنٹے کے اندر اندر وہاں پہنچ جائے۔
جی جی،
تو بعض جگہوں پہ 2-2 دن بھی لگ سکتے ہیں،
اور حدیثوں میں 3 دن کی وہ ایک جو فرمایا گیا ہے، یعنی
حدیث میں 3 راتیں جو سفر کرتا ہے، تو اس کی مسافت کو ہم نے 92 کلومیٹر سے اندازہ لگایا ہے کہ یہ اتنی مسافت بن جاتی ہے جس میں آدمی دن میں سفر کرتا تھا، کرتے کرتے پھر تھک ہار کے پھر رات کو پڑاؤ ہوتا اور آرام کرتا، پھر فجر ہوتی، اجالا ہوتا، پھر ایک وقت مناسب پہ پھر سفر شروع ہوتا، تو اس طرح ایسا نہیں ہے کہ مسلسل وہ سفر کرتا ہی رہے، بلکہ اس سفر کے دوران آرام بھی ہے، کھانا بھی ہے، نمازیں بھی ہیں، اور یہ سب سلسلہ چلتے چلتے اور 3 دن 3 راتوں میں آدمی جس مقام پر پہنچتا ہے، تو یہ جو مسافت بنتی ہے یہ 92 کلومیٹر علماء نے اس کا تخمینہ لگایا ہے، اندازہ لگایا ہے۔ تو اب ایک اب ہمارے ہاں تو 3 دن 3 راتوں تک سفر نہیں ہوتے، پاکستان
ایک رات بیچ میں آئے تو ٹرین پہ بھی ہو آدمی تو 1000 کلومیٹر سے زیادہ سفر کر لیتا ہے
تو اب اس صورت میں ہمارے ہاں 2 دن کے سفر پاکستان کے اندر کسی مقام سے دوسرے مقام تک، میرے خیال میں 2 دن کا سفر جس میں 48 گھنٹے لگتے ہوں، بائی چانس اگر ٹرین خراب ہو گئی وہ ایک الگ میٹر ہے یا کوئی ایسی، ورنہ نارمل اگر ٹرین چلتی رہے اپنے روٹین پر تو تقریباً 2 دن کے اندر اندر آدمی کسی بھی مقام پہ پہنچ سکتا ہے۔
جی اچھا، یہ اس میں آپ نے اچھی توجہ دلائی کہ بائی چانس اس کو رکنا پڑا، اب جیسے کہیں جا رہے ہیں، اب راستے میں 50-55 کلومیٹر پہ ان کے کوئی رشتہ دار رہتے ہیں، دوست رہتے ہیں، تو یہ ان کا ہوتا ہے کہ بھائی وہاں بھی جانا ہے، اب انہوں نے رات روک لی ہے یا وہاں کھانا کھانا ہے، وہاں کی دعوت ہے۔ اچھا، ہمارے یہاں دینی مدنی ماحول کی بات کریں تو ایسے کئی نگران ذمہ داران جاتے ہوں گے جو مشوروں کے لیے کہ فلاں جگہ پر پہلے مشورہ ہے، کچھ افراد آئیں گے ان کی تربیت کرنی ہے، سیشن ہوگا کچھ، پھر آگے، تو یہ جو بیچ میں اس طرح سفر منقطع ہو جاتا ہے، موقوف ہو جاتا ہے، تو کیا کہیں گے؟
اب اس میں رات گزارنے کے حوالے سے دیکھا جائے گا کہ مثال کے طور پہ کراچی اور حیدرآباد کے درمیان میں ایک نوری آباد کا ایک ایریا آتا ہے جو مسافت سفر نہیں ہے، نہ کراچی سے نوری آباد یعنی مسافت سفر ہے، نہ نوری آباد سے حیدرآباد، یہ بھی مسافت سفر نہیں ہے، لیکن درمیان میں پوائنٹ آتا ہے۔ اب اگر کسی کا واقعتاً یہ ارادہ ہے کہ پہلے میں کراچی سے نوری آباد
جاؤں گا
اور وہاں پہ ایک رات ایک دن رکوں گا، اپنے دوست احباب یا اپنی والد صاحب کا یا کوئی بھی بہن بھائی کا گھر ہے, میں وہاں پہ ایک دن ایک رات رکوں گا اور اس کے بعد پھر حیدرآباد جاؤں گا. تو اگر اس کی مستقل نیت وہاں رات گزارنے کی ہے تو اب اس صورت میں یہ مسافر نہیں ہوگا. تو یہاں جو آپ نے سوال کیا تھا بائی چانس والا, تو وہ ایک الگ میٹر تھا. وہاں اس نے اپنے سفر کے آغاز میں وہاں پہنچ کر رات گزارنے کی نیت نہیں کی تھی. تو یہاں پر اگر وہ ایک وہاں ایک دن ایک رات باقاعدہ ملے گا, ان سے بات چیت کرے گا حال احوال, جس طرح لوگ باقاعدہ چھٹیوں کے دنوں میں مختلف جگہوں پہ گھومتے پھرتے جاتے ہیں, تو وہ پھر کنٹینیو ایک سفر جس کو کہیں وہ نہیں ہے. وہ ایک ٹارگیٹڈ سفر ہے کہ مجھے یہاں سے اس
جان جانا ہے.
جانا ہے. اب ان دونوں جگہوں کا فاصلہ 92 کلومیٹر سے کم ہے.
کم ہے
تو اس وجہ سے یہ
شہری
مسافر نہیں بنیں گے, مقیم رہیں گے. پھر نوری آباد سے ایک دو دن رکنے کے بعد پھر آگے جاتے ہیں. تو اس طرح پھر وہ اس طرح اگر 92 کلومیٹر سے کم باقاعدہ جانے کا ارادہ ہے تو بھی بندہ مسافر نہیں رہتا,
بھلے اس میں رات وہاں نہ گزارتا ہوں,
بھلے
مقصود وہی ہو کہ وہاں جانا ہے, رکنا ہے, کچھ کام ہے.
تو یوں سفر اس کا منقطع ہوتا رہے گا, اور ہر سفر کا جو ٹکڑا ہے وہ 92 کلومیٹر سے اگر کم رہے گا تو پھر آدمی مسافر نہیں بنے گا.
ٹھیک ہے, میسیجز کچھ شامل کرتے ہیں. کہتے ہیں ناپاکی کی حالت میں ذکر کر سکتے ہیں؟
ناپاکی کی حالت میں بھی ذکر کرنا تو جائز ہے, لیکن ذکر سے مراد بعض لوگ قرآنی آیاتیں بھی ہوتی ہیں جن کو بطور دعا وظیفہ وہ پڑھتے بھی ہیں. تو وہ آیات کے غسل فرض ہونے کی صورت میں جو ناپاکی ہے, تو اس صورت میں وہ آیات قرآن پاک کی نہیں پڑھی جا سکتی کہ جن میں حمد و ثنا کا پہلو یا نیت نہیں بنتی. البتہ آیت الکرسی ہے یا اللہ تعالیٰ کی حمد و ثنا پر مشتمل ہے, تو غسل فرض ہونے کی حالت میں ناپاکی کی حالت میں بھی آیت الکرسی بنیت حمد و ثنا پڑھی جا سکتی ہے.
ٹھیک ہے, اور سوال ایک ہمارے پاس تھا, جمعرات کو 6 درود پاک جو پڑھے جاتے ہیں تو یہ جمعرات کو ہی پڑھنے, اس میں ایک درود شریف ہے شب جمعہ کا, وہ شب جمعہ کے ساتھ ہی فضیلت ہے اور اس کو بھی عام دنوں میں بھی پڑھ سکتے ہیں, اس میں کوئی کسی طرح کا مذائقہ نہیں ہے, لیکن اس کی خاص جو بزرگوں سے ایک منقول ہے تو وہ شب جمعہ کی ہے, اس کو شب جمعہ پڑھ لیں گے تو انشاءاللہ اس کی وہ برکات حاصل ہوں گی. باقی یہ اجتماع کی وجہ سے اجتماع کے اندر یہ 6 درود پاک الحمدللہ پڑھائے جاتے ہیں, تو آپ کسی بھی رات پڑھ سکتے ہیں, اس میں کوئی کسی طرح کا مذائقہ نہیں ہے. مزید کون
سوال یہ ہے کہ میں ایک ٹائم سے مزدور ہوں اور میرے پاؤں میں زخم ہے, تو زخم اتنا زیادہ ہے کہ اس میں سے پانی سے بدبودار نکلتا رہتا ہے, تو آیا کیا میں مسجد میں نماز پڑھ سکتا ہوں؟
اللہ آپ کو صحت دے, سلامتی عطا فرمائے. کیا فرماتے ہیں؟
اگر کوئی ایسی صورت یہ بنائے کہ زخم سے اگر وہ جو لکوڈ نکل رہا ہے ناپاک اور جس میں بو ہے, اور بو بھی ایسی ہے کہ جو باقاعدہ پھیلتی ہے لوگوں کو, اس سے اذیت ہوتی ہے, تو اگر یہ اس کو روک سکتے ہیں کسی بھی ترکیب سے, پٹی باندھنے سے, تو پھر تو مسجد میں آنے میں کوئی مذائقہ نہیں ہے. لیکن اگر وہ بو بہت زیادہ ہے اور وہ زخم سے نکلتی رہتی ہے, مسجد کا فرش آلودہ ہونے کا خطرہ ہے, تو پھر ایسی صورت میں جب تک کہ یہ مرض یا یہ تکلیف دور نہ ہو جائے تو اس وقت تک مسجد میں نہ آئیں. اللہ تعالیٰ آپ کو شفا کاملہ عاجلہ عطا فرمائے اور جل از جل اس مرض سے نجات عطا فرمائے.
یہ کہہ رہے ہیں کہ نماز میں خیال آئیں تو کیا خیالات والی نماز قبول ہو جاتی ہے؟
اللہ تبارک و تعالیٰ کے دربار میں جب بندہ کھڑا ہو تو اس کو چاہیے کہ نماز پڑھتے وقت اللہ تبارک و تعالیٰ کی بارگاہ میں حاضر ہونے کا اپنے آپ کو یاد دلاتا رہے کہ میں اللہ تعالیٰ کے دربار میں ہوں, تو اس سے خشوع خضوع بھی پیدا ہوگا اور توجہ بھی نماز میں رہے گی. لیکن اگر کوئی نماز شروع کرتا ہے, شروع کرنے کے بعد وہ پہلی رکعت میں جو سیر و تفریح کے لیے اس کے ذہن میں خیالات آتے رہے, اور آخری نماز کا جو حصہ تحیات کا, اس وقت یہ بالکل آ گیا واپسی کہ میں نماز پڑھ رہا ہوں, تو اس صورت میں فرض تو ادا ہو جائے گا. باقی رہا قبولیت کا معاملہ, تو یہ اللہ تبارک و تعالیٰ کی مشیت پر ہے کہ بندے کے کسی عمل کو قبول فرمائے یا قبول نہ کرے. اب اس میں یہ ہوتا ہے کہ تقصیر, کوتاہی, ایک آدمی کو ذہن میں کوئی خیال آیا وہ اس کو جھٹک سکتا ہے. ایسے بھی ذہن میں خیال آنے کے بعد آدمی اس پہ متوجہ ہو کر اس کو جھٹک کر دوبارہ توجہ نماز کی طرف لا سکتا ہے. تو جو ایسا کرنے پہ قادر ہے, اب اس کا قلب غافل کے ساتھ آ رہا ہے خیال پہ, اس خیال میں قصدن گم ہو رہا ہے, تو یہ نماز کے اندر یہ آداب کے خلاف ہے یہ عمل.
ٹھیک ہے جمیل صاحب, آپ نے مسئلہ بیان کیا ہے غسل اور وضو کا. تو یہ ایک ڈاکٹر صاحب ہیں بہاول پور سے, یہ کہتے ہیں بھائی جان غسل والا وضو آپ نے جو مسئلہ بیان کیا ہے یہ تھوڑا سا رونگ بتا دیا ہے. اچھا, ان کا کہنا یہ ہے کہ غسل میں ناک اور منہ میں پانی جائے گا تو وضو ہوگا, آپ نے اس کو چھوڑ کے کہا ویسے ہی وضو ہو جائے گا. کیا کہتے ہیں؟
میں نے شروع میں جو جواب کا آغاز ہی اس طرح کیا تھا کہ سنت یہ ہے غسل میں کہ غسل کے ابتدا میں وضو کیا جائے, اور جب بھی ہم یہ کہیں گے کہ وضو کیا جائے تو لازمی بات ہے ہاتھ بھی دھلیں گے, کلی بھی ہوگی, ناک میں پانی بھی چڑھایا جائے گا. تو مسنون غسل ہے تو جو اس کے اندر جو وضو ہے, وضو کے اندر جو جو چیزیں سنت ہیں تو ایک آدمی اس پر بھی عمل کرتا ہے. تو یہ کہیں نہیں ثابت ہوتا کہ ناک میں پانی چڑھانے یا کلی کرنے کی نفی ہو رہی ہے. اگر جواب کے شروع پہ اس جملے پہ غور کر لیا جائے
تو وہ پورا ہے,
اس سے بات پوری ہو جائے.
لیکن اگر بالفرض کسی کو فرض غسل نہیں ہے, وہ ویسے نہا رہے ہیں جمعے کے لیے نہا رہے ہیں اور باقاعدہ غسل نہیں کیا, کلی بھی نہیں کی, ناک میں پانی نہیں چڑھایا, لیکن اس کا پانی پورا اعضائے وضو پہ بہ گیا, وضو ہو جائے گا اس کا غسل کے ضمن میں؟
اس صورت میں بھی کہ کسی آدمی نے وضو کی یہ سنتیں جو کلی کرنا اور ناک میں پانی چڑھانا, یہ وضو میں باقاعدہ سنت موقع ہے, تو اگر قصدن بھی وضو کرتے وقت بھی کسی نے صرف ڈائریکٹ چہرہ دھونا شروع کیا اور ہاتھ کلائی کونیوں سمیت دھوئے, جو مسا کیا اور پاؤں دھو لیے, وضو ہو جاتا ہے. اسی طرح اگر کسی نے شاور کے نیچے کھڑے ہو کے وہ نہا لیا تو اس سے بھی اس کا وضو تو ادا ہو جائے گا, لیکن وضو میں جو کلی کرنا ہے, ناک میں پانی چڑھانے کا عمل ہے, یہ مسنون ہے, سنت موقع ہے. جان بوجھ کر اگر یہ سنت موقع چھوڑتا ہے تو یہ ناپسندیدہ عمل ہے, اور اگر اس کی عادت بنا لیتا ہے کہ یہ کلی نہیں کرتا جب بھی وضو کرتا ہے اور کوئی عذر بھی نہیں ہے, ناک میں پانی نہیں چڑھاتا اور کوئی عذر بھی نہیں ہے, تو بلا عذر اگر کوئی سنت موقع کے ترک کی عادت بنا لے تو یہ گناہ ہے. اب یہ ہے کہ اگر کوئی ویسے بھی بالفرض سوئمنگ پول میں جا کر اگر وہ نہا لیتا ہے, وہ کلی اور ناک میں پانی نہیں چڑھاتا اور وہ دے دردے سے زیادہ مقدار میں بڑا ہو سوئمنگ پول, تو اس سے بھی اس کا وضو تو ہو جائے گا. نماز پڑھنے کے حوالے سے نماز پڑھ سکتا ہے, لیکن بات کوئی آئے گی کہ وہ کلی اور ناک میں پانی چڑھانے کا عمل اور بہت ساری بھی سنتیں رہ جاتی ہیں,
سنتیں رہ جاتی ہیں لیکن وضو ہو جائے,
وضو کا فرض ادا ہو جائے گا,
وضو کا فرض ادا ہو جائے گا. ٹھیک ہے, مزید بھی کچھ میسجز ہیں ان کو بھی شامل کرنا ہے اور کچھ آپ کی کالز بھی ہیں, پہلے کچھ کالز لیتے ہیں.
مفتی صاحب سے میرا سوال یہ ہے, جمعے کی جماعت سے پہلے والی سنتیں اور بعد والی سنتیں پڑھنا ضروری ہے؟ اگر نہیں پڑھی تو ان کا جمعہ ہو جائے گا؟ رہنمائی فرما دیجئے.
ٹھیک ہے, مزید
صاحب کی بارگاہ میں یہ عرض تھی کہ ایک بندہ گیا ہے عمرے کے لیے, تو اس نے ڈائریکٹ جا کے مکہ شریف میں رکنا ہے 7 دن یا 8 دن, اب پھر وہاں سے وہ جائے گا مدینہ شریف وہاں حاضری کے لیے, تو وہاں پھر وہ 9 دن رکتا ہے, پھر آ کے واپس مکہ شریف میں وہ رکتا ہے 3 دن, یعنی کل ملا کے کم و بیش 21 دن جو ہے وہ وہاں رہتا ہے. تو اس بندے کے لیے جو ہے وہ پھر نماز کا کیا حکم ہوگا, وہ قصر پڑے گا یا پوری نماز پڑے گا؟
ٹھیک ہے, پہلے مکہ شریف یہ رہے ہیں 7 دن اور پھر 9 دن اور پھر 3 دن, تو مل ملا کے کہیں بھی 15 دن کے نہیں ہو رہے.
تو اس طرح جو ہمارے یہاں سے عمرے کے لیے لوگ جا رہے ہوتے ہیں تو جو شیڈول ان کا بنتا ہے تو 15 دن 15 راتیں کسی بھی ایک شہر مقدس میں, مکہ یا مدینہ منورہ میں, ان کو ٹھہرنے کا موقع نہیں ملتا, تو وہ شیڈول وائز ہی پھر سفر کر رہے ہوتے ہیں, تو اس طرح یہ مسافر ہی رہیں گے اور 4 رکعت والی نماز جب پڑھیں گے تو اس کو 2 رکعت کر کے ادا کریں گے, قصر کریں گے, سنتیں مکمل پڑھی جاتی ہیں, قصر صرف فرض نماز کی 4 رکعت والی نماز میں ہوتی ہے. تو جو شیڈول انہوں نے اس قافلے کا جو عمرے والا پیکج کا بتایا ہے تو اس میں کہیں پر بھی ان کے لیے مقیم ہونے کی صورت نہیں پائی جا رہی.
ٹھیک ہے, یہ نہ شمار کریں کہ ہم ابھی گھر سے 21 دن کے لیے جا رہے ہیں, یہ نہیں دیکھا جائے گا. مجھے کسی نے میرا مسئلہ بیان کیا تو کہہ رہے ہیں گھر سے تو 21 دن کے لیے جا رہے ہیں, आप 15 दिन का तो ये बता रहे हैं, बहुत अच्छा लगा कि इन्होंने पूछ लिया। हो सकता है कुछ काफले गए हों या जा रहे हों, तो जब भी कहीं सफ़र पर जाएं तो जैसे सफरी ज़रूरियात का हम एहतमाम करते हैं, वहाँ के मौसम के बारे में भी पूछ लेते हैं, क्या कपड़े पहने, कौन क्या किस चीज़ें लेके जानी हैं, तो ये शरी मसाइल भी हमें पूछ लेने चाहिए। और वाकई इसका फ़ायदा होगा, क्योंकि कसर नमाज जहाँ कसर है तो फिर कसर करना वाजिब है, और उसका अगर उल्ट करेंगे बरक्स करेंगे तो बाद सूरत ऐसी होंगी जिसमें नमाज ही नहीं होगी, और बाद सूरतें वो होंगी कि जिनके अंदर नमाज वाजिबुल इहादा। तो इनका ख्याल रखना बहरहाल ज़रूरी, तो इस चीज़ का एतबार नहीं होगा कि घर से 21 दिन के लिए जा रहे हैं,
घर से 21 दिन या 30 दिन इसका एतबार नहीं है। हम जिस शहर में पहुँचेंगे तो हमारे शहर से 92 किलोमीटर मुसाफत दूर हो तो उस शहर में कितने दिन हमने रहना है उतने दिनों का लिहाज रखा जाएगा। अगर वो 15 दिन 15 रातें क़याम बनता है उस शहर में तो हम वहाँ मुकीम हो जाएंगे, और अगर इससे कम हमें रुकना है 8 दिन 10 दिन 12 दिन 13 दिन तो अभी हम वहाँ पर मुसाफिर ही रहेंगे, फिर आगे हम किसी और शहर में चले जाना है फिर वापसी हम आ जाएंगे, तो ये सिलसिला सफ़र का जारी रहेगा,
जारी रहता है। हज के दिनों में भी हम अगर देखें तो 40 दिन का जो सफ़र होता है आमतौर पर, तो उसमें बकसरत ऐसे लोग हैं जो एक जगह मुकीम बन रहे होते हैं लेकिन फिर उनका जाना आना वो 15 दिन ना होने की वजह से मुसाफिर के अंदर ही वो रहते हैं।
जी जी, जैसे बिलफर्ज जैसे ज़िलहिज्जा के शुरू में अगर कोई मक्का मुकर्रमा पहुंचता है और उसको वहां से 25 ज़िलहिज्जा को मदीना मुनव्वरा जाना है, तो दरमियान में जो शुरू के अय्याम हैं इन अय्याम में तो ये मुसाफिर रहता है। अब इसके बाद वाले जो अयाम होते हैं कि 10 ज़िलहिज्जा गुजरने के बाद अब ये मक्का मुकर्रमा में ही क्याम करता है बिलफर्ज, और 15 दिन मक्का मुकर्रमा में बकायदा इसको मिलते हैं तो फिर ये मुकीम बनेगा। लेकिन अगर 20 ज़िलहिज्जा ही को यहाँ से मदीना जाना है तो फिर इसके हज से पहले के अयाम भी कम हैं और हज के बाद के अयाम भी कम है, जिसकी वजह से पूरा ड्यूरेशन हालत सफर में यानी मुसाफिर होने की हालत में गुजरेगा।
ठीक है माशाल्लाह, आपका मेरा ख्याल यही शेड्यूल था जो जिस काफले में आप थे, आखिरी दिनों में गए थे या इब्तदा में 2015 में किया आपने हज?
हमारा गालिबन जो है वो ज़िलकादा के आखिरी जो दिन थे 25-26 ज़िलकादा इन अय्याम में फिर हमारा यहाँ से सफर
ज़िलकादा के आखिर में
आखिरी महीने आखिरी दिनों में,
और फिर हज के बाद कुछ अरसा वहीं मक्के शरीफ।
हाँ, फिर तकरीबन ये कि
मुकीम बन गए थे, यानी
मुकीम बन गए थे हम मक्के मुकर्रमा में, हज के बाद मुकीम हो गए थे क्योंकि मदीना मुनव्वरा का जो शेड्यूल था वो ज़िलहिज्जा के आखिरी जो दिन थे
बिल्कुल मुहर्रम के,
बिल्कुल मुहर्रम शरीफ के करीब करीब हमें मदीना मुनव्वरा में हाजिरी देनी थी, तो हमें हज के बाद 15 दिन 15 रातों से ज्यादा क्याम करना था।
ठीक है माशाल्लाह, और मदीने की यादें हैं मक्के की, अल्लाह पाक सबको बार बार हाजिरी अता फरमाए, और जितनी भी इस हवाले से रुकावटें हैं रब ताला अपनी रहमत से ये सारी रुकावटें भी दूर फरमाए, और तमाम मुशाकान रसूल जो भी ज़हर हर आशिक दिल में तड़प रखता है बार बार मदीने जाने की ख्वाहिश होती है, अल्लाह पाक सबको हाजिरियाँ अता फरमाए। वक्त भी हमारे पास बिल्कुल मुख्तसर है और आखिरी मिनट चल रहा है हमारे प्रोग्राम का, कहते हैं कि आपने नापाकी के आलम में कुरान पाक की तिलावत को मना किया है तो सूरह कुरैश वगैरह जो खाने के बाद पढ़ी जाती है तो उसका भी यही हुक्म मना कही है?
सूरह कुरैश जो है इसमें हमदो सना वाला वो पहलू नहीं है कि जिसकी वजह से आदमी हमदो सना की नीयत करके पढ़े, इस सूरत में इसको जो खाने के बाद पढ़ी जाती है नापाकी के दिनों में या गुसल फर्ज होने की हालत में सूरह कुरैश नहीं पढ़ी जाएगी।
ठीक है, जुम्मत मुबारक की पहली 4 सुन्नतें और बाद वाली 4 सुन्नतें मौकदा?
ये मौकदा हैं, इनको छोड़ने की आदत बना लेना ये नाजायज है, गुनाह है, लेकिन जुम्मत मुबारक फिर भी हो जाता है कि जुम्मत मुबारक में 2 रकत जो हैं वो फर्ज हैं, वो फर्ज अगर कोई अदा कर लेता है तो जुमे की नमाज उसकी हो गई
हो जाती, लेकिन एहतमाम से जुम्मे की ताकि पहले से सुन्नतें वगैरह भी एहतमाम से पढ़ सकें इस तरह हाजिरी देनी चाहिए। फरिश्ते उन लोगों के नाम लिखते हैं कि जो जुम्मा के लिए आते हैं, लेकिन जब खतीब खुतबा के लिए खड़े हो जाते हैं तो उस वक्त फरिश्ते भी अपने दफ्तरों को रजिस्टरों को बंद करके खुतबे को सुनने में वो मशगूल हो जाते हैं, तो हमारी कोशिश होनी चाहिए अव्वल घड़ी अव्वल साथ में नमाज जुम्मा के लिए जाएँ तो इंशाल्लाह हदीस के मुताबिक ऊँट है और मुख्तलिफ जानवरों का जिक्र फरमाया जिनके सदका करने का अल्लाह सवाब अता फरमाता है। अल्लाह रब्बुल आलमीन अमल पैरा होने की तौफीक अता फरमाए, जो कुछ हमने सीखा है उस पर हम सबको अमल की सआदतें अता फरमाए।